तो यहां आया एक दिन बाद, लेकिन आइंदा याद रखिएगा जो दुआ के जवाब से बिल्कुल नामुमकिन उस टाइम पे मांगिएगा। अभी तो मैं अपना मौजू मुकम्मल कर दुआ, उसका उसूल यह है कि तुम कभी ये मत देखो कि दुआ कबूल हो रही है कि नहीं, तुम्हारा काम है मांगना देना, उसका काम है तुम अपना काम किए जाओ, उसका काम उस पर छोड़ दो। ये तीन दुआएं कर करके जबाने फिर गए। वो दो मिनट का वाकया था, पांच सात मिनट कैसे लग गए, जल्दी से मुकम्मल करो, नतीजा ये निकला। नबी खुदा ने इसको बुलाया, यह भी जमा है, और कहा कि अल्लाह ने मुझे पैगाम दिया है तेरे बारे में, इतनी 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 दुआएं तूने मांगी कि अगर मैं तेरी तकदीर में ये लिखा था बुक ऑफ फेट, बुक ऑफ फेट लॉ महफूज, कि तेरी ये तीनों दुआएं पूरी नहीं होंगी, यानी अल्लाह ये तीनों इम्तिहान तेरे आखिर वक्त तक लेगा। लेकिन इतना तूने अल्लाह के दरवाजे को खटखटाया, ये कौन हदीस, उस फकीर की तरह से अल्लाह से मांगो जो तुम्हारे दरवाजे में चिमट के बैठ जाता, नॉक नॉक नॉक, बेल बेल बेल, यहां तक के बाद अवकात दिल नहीं जाता है आदमी, आज ही रात के दरवाजा खोल देगा। गैरतमंद फकीर जो है भूखो मरेगा, फकीर के लिए तो बेगैरत बनना पड़ता, जितनी दफा झुकाया जाओ उतनी रात पलट के वापिस जाओ तो कुछ नहीं मरो। यही अल्लाह के यहां बंदा मोमिन की मिसाल है, मांगो 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 मांगो, तो अल्लाह ने आगे तुम्हारी इतनी दुआएं देखकर तुम्हारी तकदीर जरा सी बदल दी। अब तीन दुआएं तो बहुत ज्यादा है, तुम्हारी एक दुआ कबूल हो, यह तुम्हारी मर्जी है, दो दुआ चाहे मांगो। या नबी खुदा, मेरे लिए तो तीनों मसले हैं, एक दिन जीते सोचने के लिए आ जाओ, पूरा दिन और रात सोचा अपने दिन आए, या नबी खुदा मैंने फैसला कर लिया, लेकिन पहले आप तस्दीक कीजिए, एक दुआ तो अल्लाह मेरी कबूल करेगा ना। कहा क्या, मैं नबी खुदा तुझसे वादा कर रहा हूं एक दुआ तेरी कबूल हो। तो कहा या नबी खुदा, मैं एक दुआ ये मांगता हूं कि मेरी मां मेरे बेटे को सोने के बर्तनों में खाना खाते थे। या नबी खुदा, मैंने कितनी दुआएं मांगी, एक दुआ मांगी, मेरी मां मेरे बेटे को सोने के बर्तनों में खाना खाते देखे, दुआ एक, मगर कितनी चालाकी वाली दुआ, ये दुआ में तीनों दुआएं पूरी हो गई। मेरी मां देखे, आंखें आएगी, बीनाई आएगी तो देखेगी ना, तो पहला मसला भी है बेटे को देखे, बेटा पैदा होगा तो देखेगी ना, और आज का मसला भी है सोने के बर्तनों में खाते पीते देखे, घर में इतनी दौलत आएगी तब सोने के बर्तन खरीदे जाएंगे ना। याद अभी खुदा मेरी दुआ तो एक ही है ना, भी बड़ी चालाकी की दुआ, लेकिन इतना भोलपन वाली चालाकी थी कि नबी खुदा ने मुस्कुराया, कहा अल्लाह ने अभी अभी मुझे पैगाम दिया कि तेरी ये दुआ कबूल होगी। अब यहाँ इससे पहले कि मैं आपको नतीजे भी दे रहा हूँ, मैं आपको लतीफे सुनाने नहीं आया, मौजू था ये का इसकी दुख क्या थी आज की मजलिस में, इससे पहले छोटी सी बात अर्ज कर आपको, ये कि हो सकता है कोई साहब इस मजने में होते हैं और कहें कि मौलाना ये तो हराम दुआ इसने मांगी, सोने के बर्तनों में खाना पीना हराम है, ये दुआ क्या थी और खुदा ने कबूल कैसे की। तो बहुत छोटी सी एक बात अर्ज करूं, मेरे पास टाइम नहीं होता है इस किस्म की चीजें समझाने का, लेकिन मुझे ये भी मालूम है कि मजमा भी बड़ा होशियार बैठता है, बिग गेम हंटर खतीब आजम मरहूम मौलाना गुलाम अस्करी साहब बानी तंजीम मकान अक्सर एक जुमला कहा करते, दुनिया में मुख्तलिफ किस्म के शिकारी होते, चिड़िया का शिकार करे, कोई बटेर का शिकार करे, कोई चकोर का शिकार करे, कोई हिरण का शिकार करे, कुछ लोग मछली का भी शिकार करते। हम भी हैरान है, सुबह से शाम तक बैठे ही कर जा रहे हैं, वो करते होंगे, लेकिन असल शिकारी माने जाते बिग गेम हंटर, जो अफ्रीका के चार बड़े जानवर हाथी शेर गेंडा और अफ्रीका का जो खास जंगली भैंसा है, लेकिन आजकल इनकी शिकार की पाबंदी है दुनिया भर के कवानीन में, मैं तो सिर्फ एक बात कह रहा हूं, ये बड़े शिकार मबूम कहा करते थे, लेकिन इससे भी बड़ा शिकारी होता ये होता मौलाना के शिकार। तो मजलिस में आके एक घंटा सिर्फ इसलिए बैठता कि मजलिस पढ़ने वाला गैर मासूम कहीं एक जगह तो स्लिप ऑफ टंग हो जाएगी, समाज से कोई लंग गलत निकल आएगा, कोई बेखयाली में कोई खाना तो वही उसे एक पसंद झपट्टा मारा पकड़ लिया, ये आए मौलाना मेरे पास, 59 मिनट मौलाना ने क्या पढ़ा उसको इससे कोई गलत नहीं। ये 30 सेकंड में जो जरा गलती हो गई, अब पूरा दिन पूरी रात, और आजकल तो इंटरनेट और यूट्यूब और पता नहीं क्या क्या, फेसबुक और ट्विटर, पूरी दुनिया में खबर फैल गई, वो इसके पढ़ के गई। तो इसलिए मैंने कहा कि मैं जरा सा रुक के बात करूं। और वो ये क्योंकि पाकिस्तान के बहुत ही मशहूर गुलूकार से कराची का एक इलाका सोसाइटी, वहां की एक मस्जिद के बाद मेरी बहन की क्या मौलाना आपने लगा रखा खाना हराम खाना हराम खाना हराम, जब रसूल खुदा मदीने पहुंचे थे मदीने की बच्चियां गाना गा रहे थे, रसूल ने उनका गाना सुना, कुछ ना बोले, आप तो नहीं बोलने वाले। तो इसलिए मैं एक बात बहुत मुख्तसर ही अर्ज कर रहा हूं घर के, मुझे एहसास भी है कि हुज्जतुल्लाह साहब मौलाना आजिद जाफरी साहब जिस मजमे की इतने सालों से खिदमत कर रहे हैं, वहां के बच्चे बच्चे को ये चीजें पता होंगी, लेकिन मेरी अपनी भी एक जिम्मेदारी से एक बात, और वो ये है कि माकबल के अंबिया की शरीयतों में कई चीजें ऐसी थी जो जायज थी और इस्लाम में हराम, और कई चीजें ऐसी थी जो इस्लाम में जायज है वहां पे हराम। तो एक बात, जब अंबिया के वाकयात पढ़ा करें, इब्राहिम का वाकया, नूह का वाकया, मूसा का वाकया, और सुलेमान का वाकया, यूसुफ का वाकया, दाऊद का, तो जहन में एक बात रखिएगा कि कई चीजें उनकी शरीयत में जायज है, हो सकता है सोने चांदी का बर्तन भी उसमें, जो आज जो है पैगंबर की शरीयत में हराम, बल्कि जुमला पूरा रसूल की शरीयत में भी कई चीजें ऐसी जो शुरू के कई सालों में जायज थी और बाद में हराम हुई है। जो राज पैगंबर की जिंदगी का भी कोई वाकया जब पढ़े तो पहले ये कन्फर्म कर लीजिए कि पैगंबर ने मरते दम तक इस चीज को फिर बदला नहीं। हो सकता है कि शुरू में खाने की इजाजत और बाद में वो हराम हुआ, यानी जो चल रहा है मास्टर, शराब चल रही थी, पैगंबर ने जबान से कुछ नहीं कहा, एक वक्त में हराम हुआ। तो खैर, ये तो मैंने सिर्फ वो जो बिग फ्रेम हंटर है ना, उनसे बचने के लिए जुमला कह दिया। अब आम मोमिनीन जिनको इन चीजों से कोई ताल्लुक नहीं, बल्कि वो कहेंगे कि मौलाना क्यों हमारा टाइम वेस्ट कर रहे हैं, मौलाना अपनी जान बचाने के लिए आपका टाइम वेस्ट कर रहे हैं, वरना कल पता नहीं क्या क्या बातें ना फैल जाए। तो खुलासा दो आज के मौजू बने, दो आप, पहली बात घर में परेशानी आई, औलाद में परेशानी आई, जॉब में परेशानी आई, कारोबार में परेशानी आई, दूसरी बात जहूर इमाम, आज जो परेशानी आएंगी उसका हाल है दुआ। जहूर इमाम वही बनी इसराइल नौजवान की तरफ चालाकी से दुआ क्यों नहीं मांगते, चालाकी की दुआ का क्या मतलब, उसे एक दुआ की इजाजत मिली, उसने एक दुआ में सब दे दी, आप अपनी बाकी दुआएं करते रहिए, लेकिन अगर आप जहूर इमाम की दुआ सच्चे दिल से करें और ये एक दुआ आपकी पूरी हो जाए तो फिर मसले ही सारे खत्म हो गए। न जान को खतरा रहेगा, इमाम को आते जाने दीजिए, न माल को खतरा रहेगा, इमाम की हुकूमत कायम तो हो जाने दीजिए, न इज्जत को आबरू को खतरा रहेगा, न औलाद को खतरा रहेगा, न कारोबार को खतरा रहेगा, न दुश्मनों का खतरा होगा, न बीमारियों का खतरा होगा, बजाय इसके कि रोजाना अलग अलग मसलों के लिए दुआ करें। आज एक परेशानी आई, आज दुआ करते करते दो महीने गुजरे, परेशानी दूर हुई, दस दिन दूर हुई, कुछ और परेशानी आ गई, फिर छह महीने आप दुआ करते करते थक गए, परेशानी दूर हुई, अभी एक हफ्ता गुजरा, फिर एक परेशानी आ गई, नौ महीने आपके लग गए दुआ करते करते, फिर मसला दूर हुआ, फिर एक और परेशानी आ गई, दो साल इसमें गुजर गए। अरे एक दुआ मांगिए, कायदे से मांगिए, उसे कबूल करवाइए, जमाने का इमाम आ गया, सारी बीमारियां खत्म, सारी गुर्बत खत्म, सारे दुश्मन खत्म, न ये मसला रहेगा न वो मसला रहेगा, दुनिया जन्नत बन जाएगी। एक दुआ ऐसी मांगिए जिसके बाद बाकी किसी दुआ की जरूरत नहीं। जमाने का इमाम नहीं आता उस वक्त तक आपके मसाले, और जो मसाले हैं उसके लिए अलग अलग दुआएं का सिलसिला जारी रखी, मगर सबसे अहम दुआ वो आप बनाइए सुहूर इमाम को, ज्यादा ये एक दुआ पूरी हो गई तो बाकी सारी दुआएं पूरी हो गई, एक दुआ में सारी दुआएं आ जाएंगी। याद गिरा, अब ये दुआ के हवाले से सिर्फ एक जुमला कह, गर्जे पूरा घंटे का मौजूद है लेकिन अब वक्त नहीं, एक जुमला, बाकी जितनी दुआएं आप मांगते हैं, एक हदीस है हदीयतुश्शिया अल्लामा मिश्किनी की किताब, اور وہ یہ ہے کہ ایک ایسا بندہ ہے مومن جب دعا مانگتا ہے تو وہ دعا نہیں مانگ رہا ہے, وہ اللہ سے مذاق کر رہا ہے. وہ کون ہے؟ ادھر آ رہا ہوں. اب یہ جو دعا ہے آپ کہیے مولانا کس مجمع کو آپ سنا رہے ہیں؟ یہ مجمع تو بار بار امام کے ظہور کی دعا مانگتا, ہمیں کیوں بتا رہے؟ ہمیں تو معلوم ہے کوئی ہائی مجلس بغیر امام کی دعا کے نہیں ہوتی, کوئی ہماری عبادت بغیر امام کی دعا کے نہیں ہوتی, کوئی ہمارا مذہبی فنکشن یا تقریب بغیر امام کی دعا کے نہیں. ہم تو مانگتے ہی ہیں ظہور امام کی دعا, ہمیں کیوں بتا رہے ہیں؟ نہیں, یہ دعا نہیں مانگتے ہم. ہم میں سے اکثر لوگ اپنی نادانی میں, لا علمی میں, نا سمجھی میں اللہ کا مذاق کرتے ہیں. بھائی کیسے؟ بیماری کے لیے اگر خدا نہ کرے کسی کے گھر بیماری آ جائے, پھر آج کل کی بیماری ہے کینسر, ایڈس, ہیپیٹائٹس, ایڈس لے کر کی بیماری آ جائے, دعا کرتا, خالی دعا کرتا, دوا نہیں کرتا, کبھی ان کے پاس نہیں جاتا, مہنگی مہنگی دوائیں نہیں خریدتا, وہ بھی اور وہ بھی روزی کی دعا, خالی دعا کرتا, کوشش بھی کرتا, کہیں جاب دی, کہیں سی وی بھیجا, کہیں اپلائی کیا, کہیں کسی مومن سے کہا کہ بھائی کوئی ایسی جگہ نکلے مجھے بتا. بیٹیوں کی شادی نہیں ہو رہی, خالی دعا کرتا, اس سے کہا, اس سے کہا, اس سے کہا, خیال کرنا, دیکھنا کوئی اچھا لڑکا ہے, کوئی اچھی لڑکی, جتنی دعائیں ہیں, یہ اب آپ کا وقت ہوگا اگر میں اس جملے کو تفصیل ملے گی, جتنی دعائیں سب کے ساتھ آپ جتنی آپ کی حیثیت ہے آپ کوشش کرتے ہیں. ظہور امام کی دعا میں نے مانا کہ ہر نماز کے بعد ہم مانگتے ہیں, ہر مجلس کے بعد ہم مانگتے ہیں, ہر جشن کے بعد ہم مانگتے ہیں, کربلا جائیں تو مانگتے ہیں, نجف جائیں تو یہ دعا مانگتے ہیں, مکہ جائیں تو یہ دعا مانگتے ہیں. دعا مانگے کرتے کیا؟ بیماری میں تو خالی دعا ہی مانگتے ہیں, تڑپ تڑپ کے جاتے ہیں دوائیں خریدتے, روزی کے لیے تو خالی دعائیں مانگ کے گھر میں نہیں بیٹھتے, پوری کوشش کرتے ہیں. ظہور امام کی جو دعا صبح شام مانگتے ہیں, اس کے بعد کیا کرتے ہیں؟ کوشش کیا ہے ہماری؟ امام کے حوالے سے ہم نے اپنی دعا قبول کرنے کا طریقہ کیا اختیار کیا؟ تو کچھ نہیں. اچھا مولانا, یہ لوگ سوال کرتے ہیں, ظہور امام کی دعا کے ساتھ بھی کچھ کرنا ہوگا؟ ہر دعا کے ساتھ جب تک اب وہ آ گیا پھر ایک گندی بات سمجھے, اور انٹرنیٹ والے پھر اپنے ذہن کو تھوڑی دیر کے لیے جو ہے نا وہ پردہ کر. واقعہ میں اکثر پڑھتا ہوں, لیکن چوں یہاں پہ میں تو پہلی دفعہ آیا ہوں کہ کافی عرصے کے بعد آیا ہوں, تو اس لیے تو باتیں آج نے دوسری مجلسوں میں سنی ہیں, دوسری سے مطلب یہاں سے 5-5 ہزار میل دور, ان میں سے کچھ کی تکرار ہو گئی ہوگی. چھوٹی سی بات, میں انگلینڈ میں مجلس پڑھنے گیا, لندن میں, لندن سے باہر ایک شہر, ایک صاحب مجلس کے بعد آئے, کہنے لگے کہ مولانا میرا ایک بہت ہی پرائیویٹ قسم کا اہم مسئلہ. اب باہر ہم لوگ جاتے ہیں مجلس پڑھنے, مصروفیات بہت ہوتی, لیکن خاص مجھے 5 منٹ الگ سے دے دی, بسم اللہ چل ہونے میں گئے. کہا مولانا میں بہت پریشان, اولاد نہیں میرے یہاں, بڑھاپا میرا قریب آ رہا, بعض اوقات تو آنکھوں کے سامنے اندھیرا چھا جاتا ہے, کچھ دعا بتائیے. اگر یہ 2-3 چیزیں ایسی ہیں جس کے اندر میں بالکل فری ہوں, اور تو بہت ساری چیزوں میں فری ہوں, ان تین میں تو خاص طور سے, ایک تو عمل, وظیفے, یہ والی میری فیس نہیں, بڑے بڑے مقدس علماء ہمارے پاس ہیں, آپ کو بہت ساری دعائیں بتائیں گے, لیکن میں اس میدان میں بالکل ہی زیرو ہوں, نو والی ہوں, خاص کی تعبیر یہ علم میرے پاس نہیں. سچے خواب ہوتے ہیں, کچھ مونگ کی دال کھانے کے نتیجے میں ہوتی ہے, لیکن بہرحال میں تو دونوں کے درمیان فرق بھی نہیں بتا سکتا, تعبیر کیا بتا. اور تیسرا یہ ہے کہ استخار, یہ بہت اہم مسئلہ ہے. تو میں نے کہا کہ دیکھیے, اس کے لیے 3-4 جو بہت مشہور دعائیں ہیں جو بچہ بھی جانتا ہوگا وہ میں بتاتا ہوں. پہلی دعا بتائی کا مولانا پڑھ رہا ہوں پتہ نہیں کب سے, دوسری دعا بتائی کا اس سے بھی پہلے سے پڑھ رہا ہوں, تیسری دعا بتائی کا وہ بھی مسلسل پڑھ رہا ہوں, قرآن کی آیت بتائی وہ حضرت زکریا والی دعا تھا وہ تو پتہ نہیں کب سے میں پڑھ رہا ہوں. غرض یہ کہ جتنی, پھر میں نے کچھ مقدس علماء کے نام لیے, काफी नजर में बहुत सारे एहतराम आलिम है, उनकी दुआ में बड़ी ताकत है, उनसे कई दफा मिल के आया। अच्छा कुंभ में गाड़ियों खुला आलिम है, ये मस्जिद का काम नहीं किया रखी, उनसे भी मिल के आया। वो खुला आलिम वो भी कुरान हदीस दुआएं उलमा मुहद्दिसी सारी मेरी खत्म हो गई, कहने के महाराज तो सब मैं पहले से कर रहा हूं, हल ही होता मतलब। काम तो जरा सीरियस मसला है, शायद डॉक्टर्स के पास भेजना पड़े। और ये बताइए कि आपकी शादी को कितना अर्सा हुआ? हैरान हो फैलाना तो मजाक करते, अभी तो मैंने शादी नहीं की। आपने शादी नहीं की और आप औसाद के लिए परेशान हो, मेरा दिमाग खा रहे, मुझे तो गुस्सा। मैं समझा के वाहन ये मुझसे मेरा मजाक उड़ाने आए। मैंने कहा कि आप काम मेरा टाइम इतना वेस्ट किया, आपने शादी नहीं की और कह रहे कि औलाद नहीं होती। कहा मौलाना लोग मेंबर से कुछ पढ़ते, आपका अकीदा कुछ होता क्या? आपने मेंबर से नहीं पढ़ा कि जनाब ने मरियम को अल्लाह ने बगैर शादी की औलाद दी थी, तो अल्लाह हाजिर मुतलक है। मैंने कहा मरियम का केस अलग था, आपका केस अलग है, मत मिलाइए। गुस्से के अंदर कहते हुए चले गए कि ये सारे मौलवियों की खातिर मेंबर से कुछ कहते हैं, अपना नजरिया कुछ और होता। जब मैंने ये वाकया क्या भी पढ़ा हुआ तो लोगों को यकीन नहीं आया, कहा ये तो जोक होगा। मैंने कहा मोमिन की बुराई हो जाएगी, गिबत हो जाएगी, वरना नाम और एड्रेस भी मैं आपको बता दूं कौन सा। लेकिन महाराज मेंबर पे बैठ के तो इतनी बड़ी गलत बयानी नहीं कर सकता। लेकिन फिर मैंने उनसे कहा कि भाई आप इतनी तहकीक क्यों कर रहे हैं कि मौलाना ये वाकया हो ही नहीं सकता। कहने के इतना बेवकूफ पर बुद्धू कौन हो, शादी ना करे और औलाद के लिए तड़पे। मैंने कहा अपने बारे में क्या ख्याल है, इमाम जमाना के लिए कोशिश तो आज तक नहीं की है और जहूर इमाम के लिए तड़पे जा रहे हैं। जब अपनी बात आती है तो कहते मौलाना ये तो अलग मसला, कोई अलग मसला नहीं। अगर वो बगैर शादी की औलाद के लिए तड़पे तो उसका मजाक उड़ाओ और उस पर हंसो और उस पर अजीवा समझो। तो जब अपने आप को देखो और ये देखो कि हर नमाज के बाद अजलंडा की दुआ, हर मजलिस के बाद मौला आपको कबूल चलती हो, हर शहादत के बाद आपकी जबान पर है अलाजल अलाजल, हर मुसीबतों परेशानी के मौके पे इलाही अजोमल भरा वो भरे अल खफा का इख्तिताम है अल अजल अल अजल पर, हर ज़ियारत में अलाजल अलाजल, हर हजर उमरे में अलाजल अलाजल। तो सवाल ये भी करो कि कहीं हम वो तो नहीं है जो बगैर शादी के औलाद मांग रहे हो, बगैर किसी तैयारी के अपने इमाम को बुला रहे हो। और यही हमारी वो गलती है जिसकी वजह से मुसीबतें आ रही हैं, परेशानी आ रही है और इमाम हमारी हालत देख रहे हैं और फिर भी नहीं आते। क्यों? का ये तैयारी कोई नहीं। और यहां शब जुमा का तीसरा पैगाम सिर्फ इशारतन बता के वक्त नहीं, एक बहुत ही अहम मगर छोटा सा वाकया पढ़ते हुए मंजिल मसाइल। शब जुमा इस सारे मौजूद के लिए दुआ जो कि परेशानियां मगर सबसे बड़ी दुआ है जो हो रही मां वो आज है हर परेशानी खत्म। शब जुमा इमाम को याद करने की रात, खाली याद करने की रात नहीं, चेक करने की रात है कि पिछली शब जुमा से आज शब जुमा छह रातें गुजर गई, मस्जिद क्या तैयारी की, कितने कदम आगे बढ़े हो इमाम की जान। और तीसरा मौजू आज का शब जुमा इसके हवाले से मैं बहुत बदनाम और मजीद बदनाम होने को तैयार, और वो यह है कि हर शब जुमा मौत को याद करना, कब पिशाब कयामत पुले सिरात जहन्नम सांप बिच्छू कोड़े ये सारे मेरे नाम होते हैं, मजाक मजाक में लोग मेरे बारे में कहते हैं। कोई गुजराती स्पीकिंग मजमे में बैठा है तो उसको तो याद है कि मैं कबर वाला बापू इसीलिए कहलाता था कि शब जुमा की हर मजलिस के अंदर ये बातें आती थी, क्योंकि शब जुमा का तीसरा मौजू है आज अपनी मौत को, अपनी मौत को याद कर। और मौत में भी कहा कि दोनों की मौत है, अपनी मौत भी और जो मर चुके हैं, जो मर चुके हैं उनको याद करो कि अब उनकी क्या मदद कर सकते हैं। खाली टीवी में, खाली दोस्तों की गपशप में, खाली वीकेंड की मसरूफियात में न उलझ जाना। आज तुम्हारा बाप तुम्हारी माँ तुम्हारे मरहूम रिश्तेदार तुम्हारे नाना तुम्हारी नानी तुम्हारे चचा तुम्हारी फूफी सारी रात खबर में तड़प रहे कि शायद तुम उनके लिए कोई नेकी मिली, लेकिन उनके साथ अपनी मौत को याद करो। वो तड़प रहे हैं लेकिन बाप माँ लोगों को याद रखते हैं, दादा दादी भी याद रहते हैं, मगर छठे दादा जो हो कितने लोगों को याद हो, मगर अपने दादा की फूफी कितने लोगों को याद हो, याद करना है उन्हें। तो जब तुम देख रहे हो कि तुम समझने के बावजूद कि भाई हाँ मरहूम की मदद करना है, सारे मरहूमी तुम्हारे जहन में नहीं आ पा रहे, तो जरा ये सोचो कि जब तुम कब्र में चले जाओगे तो दुनिया वाले जो तुम्हारे जिंदा रिश्तेदार होंगे कितने दिन तुम्हें याद रखेंगे, तो कुछ खुद ही तैयारी करके जाओ, किसी के मोहताज ही ना बनो, खुद ही अपने कब्र में इतनी चीजें लेकर जाओ कि बेटा याद करे कि याद ना करे, बेटी याद करे कि याद ना करे, तुम्हारा काम कब्र में चलता रहे, इसके लिए आज की रात रखी। अपनी मौत को याद करो, जो मर चुके हैं उनको याद करो, जो मर चुके हैं उनको याद करो, किन मानों में, कि उनके लिए क्या नेकी आज पहुंचा सकते हो। अपनी मौत को याद करो किन मानों में, कि अपने लिए क्या सामान पहले से कब्र में पहुंचा सकते हो। यह हर शबे जुमा का मौत है, और इमाम की तरह से इसमें भी है कि पिछली शबे जुमा भी तुमने मौत को याद तो किया हो, अब सोचो कि इस एक हफ्ते में तुमने मजीद कितनी तैयारी की। पैसा जमा करने का तरीका यही होता, हर महीने थोड़ा थोड़ा करके जमा होता। अगर आप इत्तेफाक ऐसे हुए, हालात खराब हो गए, पिछले एक महीने में कोई बचत न की, आज देखा था सोच में एक महीना जाए हो गए, तो हमारी औरतें बीसिया डाला करती थी पाकिस्तान में, शायद आगे रवाज हो, तो थोड़ा थोड़ा करके, तो पिछली शबे जुमा और आज शबे जुमा खुद सोचिए अपने कब्र के लिए मजीद क्या तैयारी की, अपने मरने वालों को मजीद क्या भिजवाया देखे। जो मौत के हवाले से बहुत मुख्तसर बात आई, शबे जुमा मौत की रात, आज के बाद मेरी छह मजलिसें और हैं जिसके अंदर ये तीन पैगाम शहजादी कौनैन की जिंदगी में ठहरेगी। शहजादी कौनैन ने बताया दुआ कैसे मांगी जाती है, शहजादी कौनैन ने बताया मौत को कैसे याद किया जाता है, शहजादी कौनैन ने बताया इमाम जमाना की तैयारी कैसे होती है। ये तीनों चीजें फातिमिया का हिस्सा बन गई। हो सकता है कोई हैरान कि आज तो हमको ये कह के बुलाया गया कि फातिमिया मजालिस के सिलसिले की मजलिस मौलाना पढ़ रहे, पूरी मजलिस हो गई, शहजादी का जिक्र भी नहीं आया। ये तीनों चीज सीरत सैयदा में किस तरह है, ये कल आपके सामने आएगी। आज सिर्फ एक आखिरी बात, पहली बात और दूसरी बात को मैंने मिलाया दुआ, मगर सबसे बड़ी दुआ इमाम जमाना, वो आ गए फिर किसी दुआ की जरूरत ही नहीं। आज इमाम जमाना उनको मौत से मिलाई, मौत एक ऐसी हदीस, हदीस तो नहीं कहेंगे मगर हदीस से जैसा वाक है कि वो समझ में आ गया, तो इमाम जमाना का मौजू समझ में आ जाएगा। ये भी मैंने बहुत पढ़ा इंटरनेट की फुला मस्जिद फुला मस्जिद फुला मस्जिद, एक दफा फिर आप पर्दा डाल दीजिए अपने जहन पे इंटरनेट वाले और बाकी लोग सुने, पैगंबर से साहबियों अकल के एतबार से सबसे बड़ा रुतबा अबू ज़र ग़फ़ारी का, अबू ज़र की अकल की तारीफ अल्लाह के रसूल मासूमीन ने बार बार की। देखिए ओवरऑल सलमान फारसी सबसे बड़े हैं, उसके बाद अबू ज़र आते हैं, लेकिन बार बार चीजों में कहा गया कि मिकदार फुला मसले में सलमान से भी अफजल, एक सब्जेक्ट और अकल के एतबार से अबू ज़र। पैगंबर ने इनको टाइटल दिया, खाली वो टाइटल ही मेरी बात समझा रहा। आज जो कि शबे जुमा यानी कल छुट्टी की रात थी, इसलिए मैंने 10 मिनट ज्यादा अब तक लिए, मजीद 5 मिनट बसाए, वरना बाकी मैं एक घंटे में बयान पूरा करने का आदि हूं। खुलासा लकब है अबू ज़र का लुकमान उम्मत। लोगों ने कहा या रसूल अल्लाह हर एतबार से आपकी उम्मत अफजल, बनी इसराइल को इतना अकलमंद आदमी मिला था लुकमान, खुदा ने उनके नाम पे पूरा सूरा भी नाजिल किया और उनकी अकल की तारीफ भी की। आपकी उम्मत का अबू ज़र लुकमान उम्मत ही, मेरी उम्मत का लुकमान अबू ज़र। अबू ज़र जवान बेटे का नाम था ज़र, तभी अबू ज़र कहलाते। हालात ऐसे हुए कि इन्हें शहर से बाहर भेज दिया गया जंगल रमुज़ा। आखिर ने कहा कि शहर में तुम नहीं रह सकते, चले जाओ चले जाओ। 80 साल से ज्यादा की उम्र है, बिल्कुल शुरू इस्लाम के, कहा जाता है ये पांचवें सहाबी, लिस्ट बनाइए इस्लाम कबूल करने वालों में पहला दूसरा ये पांचवें। और बात हो रही है पैगंबर इस्लाम की भी वफात से 30 साल बाद की, तो तकरीबन 80 साल की उम्र है, इंतहा पूरे जवान बेटे सर घर जवान बेटा, कहा कि मेरी खैरत बर्दाश्त नहीं करती कि मेरा बाप जंगल में जाकर अकेला बैठे और मैं शहर के मजे लूटू, इस बुढ़ापे में बाप को मेरी जरूरत है, मैं अपने बाप के साथ खुद जा रहा हूं। हाकिम ने कहा कि नहीं, आप तुम्हारे ऊपर कोई पाबंदी नहीं, तुम क्या रहो, कहा नहीं बाप का साथ देना है मेरी हाथ। आदमी सोचता कुछ है होता कुछ। जवान बेटा आया बूढ़े बाप की मदद के लिए, तो जंगल में जवान बेटे का इंतजार हो, मौत को उसूल नहीं देखती ना कि भाई बूढ़ों को पहले लो जवानों को बाद में लेना, मौत के बाद कोई उसूल उसूल नहीं, जवान बेटा पहले मर गया बूढ़ा बाप देता। हमारे यहां भी आज के माशरे में भी एक बहुत बड़ा ये सदमा लम कि किसी बूढ़े बाप का जवान बेटा मर गया, लेकिन अब उधर का मसला समझिए, हमारे यहां जगह खुदा ना करे खुदा ना करे खुदा ना करे किसी का किसी के घर में ये मुसीबत आ। पैगंबर ने पूछा था ना कि आए जिब्राइल फरिश्ते कभी हंसते और रोते भी हैं, कहा तीन दफा रोते हैं तीन दफा हंसते हैं, पूरी हदीस का वक्त नहीं कहा रोते कब, कहा कि जब बूढ़े माँ बाप औलाद को इस ख्वाहिश और उम्मीद में फायदा हो कि जवान हो के हमारी मदद करे और पता चले कि वो जवान बाप के सामने मर जाए, उस वक्त जो माँ और बाप के सदमा होता है उसको देखकर फरिश्ते रोने लगते, फरिश्ते रो रहे हैं मगर हमारे घरों में अगर खुदा ना करे ऐसा वाकया हो तो क्या हो, बूढ़े बाप और माँ को लोग कोने में बिठा दे, हर आदमी हमदर्दी करने आए, उन्हें कोई सहमत नहीं होगी, सिर्फ यह है कि हम तो अपनी जगह। अब उधर के साथ मसला यह है कि शरीयत के वाजिबात भी जंगल में मरे, बूढ़ी बीवी साथ में है, औरत मर्द को उतले मैयत नहीं दे सकती है चाहे माँ ही क्यों ना, छोटी बच्ची भी साथ में है लेकिन माँ भी यही मर सकती। अब उधर का मसला खाली यही नहीं है कि जवान मर गया, अगर कि ये भी कितना बड़ा मसला, मगर अब अकेला उसे मैयत देना, मर्दों से पूछिए एक मैयत को गुस्ल देने में कम से कम दो से तीन आदमी चाहिए, फिर कफन भी बिठाना और इससे बड़ा मसला कब्र खुद खोदना, आज किस बूढ़े बाप को अपने जवान बेटे की कब्र खोदना पड़ती, सारे काम होते जाते हैं बस उसको एक तरफ बिठा के लोग तसल्ली दे रहे हैं, अब उधर को अपने हाथों से अपने जवान बेटे की कब्र खोदना पड़ी, कब्र खोदना कोई आसान काम नहीं, और फिर इतना ही नहीं अपने हाथों से जवान की मैयत को कब्र में उतारना पड़ा, चार चार आदमी लगते हैं तब मैयत को कब्र में पहुंचाया जाता। अब उधर बुढ़ापा, अब उधर पे इतना बड़ा सदमा आया और अब उधर को इस दौरान गुस्ल खुद देना कफन खुद पहनाना और कब्र खुद खोदना और कब्र में मैयत को खुद उतारना, मैयत को उतार कब्र में लेके गए, मैयत को लेटाया बाहर आ कब्र बंद की, कब्र की मिट्टी पे हाथ रखा, फिर एक जुमला था दो जुमले, पहला जुमला समझ में आता है हर इंसान कहेगा, दूसरा जुमला अपन कबूल ही नहीं करती, आम आदमी नहीं कहेगा कहा लुकमान उम्मत जैसा दिन साहब, पहला जुमला क्या था, बेटा तू क्या गया, मेरी दुनिया अंधेरी हो गई, मेरा दिल चाह रहा है कि मैं भी तेरे साथ मर जाऊं, हर बूढ़ा बाप करे, जवान बेटा खुश होगा कि अच्छा हुआ बड़े मियां छुटके इस दुनिया से, अब उनकी दौलत और जायदाद की मेरी अब मेरे ऊपर कोई दबाव नहीं रहा, लेकिन बूढ़ा बाप कहेगा बेटा तू अकेला क्यों गया, मुझे भी अपने साथ लेगा, ये बिल्कुल समझ में आता, वो सरकार के मजमे में जो जवान मौजूद हो मेरी बात ना समझ पा रहे हैं, क्योंकि बूढ़े बाप की कैफियत जवान समझ ही नहीं सकता, हुसैन ने भी कहा था अकबर तेरा कोई जवान नहीं है इसलिए तुझे नहीं पता बूढ़े बाप से क्या गुजर, एक मंजिल है कि जो उससे गुजरेगा वही समझे, मगर दूसरा जुमला जब अबू ज़र ने कहा समझ में नहीं आया, हमने कहा नहीं शायद सदमे की वजह से अबू ज़र कुछ देर के लिए उनका दिमाग माउफ हो गया काम नहीं कर रहा, का बेटा लेकिन जब मैं तेरी कब्र में उतरा मैंने तुझे कब्र में उतारा बाहर आए अब्दुल्ला तू, तब मैंने सोचा तो बहुत अच्छा हुआ कि मैं तेरे साथ नहीं मर और तेरे बाद जिंदा, अब ये लफ्ज मेरा है अबू ज़र का मतलब यही, मैंने इसे बहुत गनीमत समझा कि मेरी मौत तेरे साथ नहीं हुई मैं तेरे बाद जिंदा रहा, कोई बुरा बात कहेगा कि जवान बेटा अच्छा हुआ तू मर गया मैं तेरे बाद जिंदा, अब उधर गए हमने कहा इतना बड़ा सदमा पड़ा है इस पर वो जो हवास जाते रहे हूं इसलिए ये कह रहे हैं, नहीं ये पूरी अकलमंदी के साथ कह रहे हैं, ये लुकमान उम्मत कह रहा है उसके पीछे वो पैगाम है जो हमारे जमाने के इमाम की जबान पर भी आता है, जब हम कहते मौला अल अजल, जब हम अल अजल कहते हैं ना और साथ में जुमला थे मेरे पीछे मौला आ जाइए और अपनी आए तो कब आएंगे, लेकिन लाशें चल रहे دیکھیے اتنے ہمارے اتنے سارے علماء اکٹھ کر کے شہید کر دیے, دیکھیے ہمارے کتنے ڈاکٹر شہید کر دیے, دیکھیے ہمارے کتنے اہم اہم ماہرین پروفیسر سے جعفر جیسا گوہر نایاب یہ شہید کر دیا گیا, اور ہر مومن اپنی جگہ اہمیت رکھتا. پر آپ تو آ جائیے نا, پھر کب آئیں؟ یہ ہمارا سوال جواب امام کا وہی ہوگا جو ابو ذر 1400 سال پہلے رمضان میں اپنے جوان بیٹے کی قبر میں ہاتھ رکھ کے گئے رہے اور شیخ صدوق من ڈال یا گروہ الفصیح میں کوٹ کر رہے, کہا بیٹا جب میں نے تجھے قبر میں اتار دیا, جب تم مرا تھا دل چاہ رہا تھا میں تیرے ساتھ پل, جب تجھے قبر میں اتارا قبر سے باہر آیا میں نے سوچا اچھا ہوا کہ اللہ نے مجھے تیرے بعد بھی زندہ رکھا. بھائی کیوں اچھا ہوا؟ ابو ذر نے دو بات وجوہات بتا, کہا بیٹا میں نے سوچا یہ قبر دیکھ کے میں نے سوچا, خود قبر میں اترا. آپ کو معلوم ہوگا کہ معصومین نے ایک مشورہ بھی دیا اور ہمارے بہت سے علماء مراجع مجتہدین اس پہ عمل بھی کرتے ہیں. وہ کیا ہے؟ زندگی میں جا کے قبر میں کچھ دیر لیٹا کر اسے ایک مذاق نہ بناؤ. ایک آدھ جگہ پاکستان میں سلسلہ شروع ہوا بند کرنا پڑا, 18-20 نوجوان جا رہے ہیں بھائی ہم قبر میں لیٹیں گے, وہ قبر میں لیٹنا بھی ایک ایکٹیویٹی اور کھیل بن گیا. لیکن ہمارے کتنے مقدس علماء اس کی عمل کرتے تھے, قبر کو سننا الگ ہے وہاں سے گزرنا الگ. تو اب ادھر نے کہا بیٹا جب میں تیری قبر سے نکل گیا میں نے سوچا اگر میں تیرے ساتھ مر جاتا تو پہلی دعا تھی نا کہ کاش میں بھی مر جاؤں, میں مر جاتا تو میرے مرنے سے تجھے کیا فائدہ ہو؟ ایک آدمی مر گئے اس کے ساتھ 500 مرے, 5000 مرے, 50000 مرے, ساری دنیا مر جائے تو اسے کیا فائدہ ہوا؟ اور کوئی نہ مرے اس کے ساتھ اسے کیا نقصان؟ ایسا تو نہیں ہے نا. جیسے کہیں مثلاً کوئی کرکٹ میچ وغیرہ ہو رہا ہے, بڑا مجمع ہے, بہت پیارا مجمع ہے, تو 2-4 آدمی بغیر ٹکٹ کے نکل گئے, تو جتنے سارے لوگ مریں گے تو ممکن اور نکیل کے پاس سب کہاؤ گے ہر ایک سے پوچھ لے کے ہم چپکے سے نکل جائیں, پوری دنیا بھی ہمارے ساتھ پڑ جائے تب بھی وہی بات ہے, کوئی بھی نہ مرے تب بھی وہی بات ہے. ابو ذر نے کہا بیٹا اگر میں تیرے ساتھ مر جاتا تو کیا تجھے کیا ملتا, لیکن میں تیرے بعد اگر زندہ رہا تو کم سے کم اب قبر دیکھ کے آ رہا ہوں تجھے فائدہ پہنچا سکتا ہوں. قضا نمازیں پڑھ دی, فاتحہ پڑھ دی, کوئی صدقہ کر دیا, کوئی چیریٹی کر دی, بھائی میرا زندہ رہنا چاہے ایک دن کے لیے کیوں نہ ہو کچھ نہ کچھ تجھے فائدہ مل جائے گا, لیکن میں تیرے ساتھ مر جاؤں تو تیرے لیے کیا فائدہ؟ مرنے والا یہ چاہتا ہوں. اور دوسرا جملہ, جب میں خبر دیکھ کے آیا تو میں نے سوچا کیا مجھے ایک موقع دے گیا باہر آنے کے بعد اپنی خبر کو اس سے اچھا بناؤں, زیادہ تیاری کروں, اگر زیادہ تیاری کر کے مروں تو زیادہ فائدہ ہوگا. جس حالت میں آج مجھ میں مر جاؤں تو پتا نہیں ابھی کتنی چیزیں میری کم رہ گئی. اب ادھر سے اس معیار میں نہیں اترتے, وہ تو معصوم کے ایسے صاحب جن میں قسمت کی جھلک آ گئی لیکن ہم اور آؤں. یہی سوال, یہی جو قبر کے حوالے سے ابو ذر نے کہا, مرنے والے کے ساتھ مرنے کا کوئی فائدہ نہیں ہے, اس کے بعد رہو اس کو فائدہ پہنچا کے مرو. یہی جو زمانے کے امام کا ہوگا, بولا کب آئیں گے, کب آئیں گے, بہت وقت گزر گئے, اتنے مسائل, اتنی پریشانی. امام کہیں گے میں آج آنے کو تیار ہوں, لیکن جب تمہاری عادت دیکھتا ہوں ابھی تم میرے لیے تیار نہیں ہو تو میں سوچتا ہوں اگر میں آ گیا اور تمہاری تیاری نامکمل ہوئی تو میں آیا ہوں گا ان سے انتقام لینے کے لیے, پہلی جنگ تم سے کرنا پڑے گی, تیاری نہیں ابھی لوگ. بھائی ہم آئے دنیا میں اسلام پھیلانے کے لیے, مثلا ہم سے مطلب ہم سب, ہم نے کہا جی ہم جائیں گے تو غیر مسلموں کے پاس اور منافقوں کے پاس انہیں سمجھائیں, اس سے پہلے ہماری قوم ہی ہم کو گھیرے میں رہتی. یہ تاریخ کہاں سے پڑتی, یہ حجاب کہاں سے پڑھ دیا, یہ واجبات کہاں سے پڑھ دی, یہ شیعہ پہ عذاب جہنم کہاں سے پڑھ دیا, اب بجائے اس کے بھی جا کے دوسروں میں تبلیغ کریں اپنی قوم ہی نہیں چھوڑتی ہے, اس لیے کبھی تیار نہیں. تو بہت چھوٹی میں نے مثال دی, زمانے کے امام آنا چاہتے تڑپ رہے ہیں مگر پھر رک جاتے ہیں. بلکہ اگر ایک جملہ میں کہوں تو غلط نہیں ہوگا, وقت نہیں ہے کہ حدیث بتاؤں, کہ امام اللہ سے دعا کر کے اپنے ظہور میں تاخیر کر دیتے ہیں کہ اس وقت اگر میں آؤں گا تو بجائے غیروں سے پہلی جنگ اپنوں سے کرنا پڑے. ہماری قوم ابھی تیار نہیں, امام ہماری تیاری کا انتظار کر رہے ہیں. تو آج شب جمعہ پیغام دیتی ہے دعا, اور دعا کے سب سے اہم دعا ہے امام زمانہ. مگر امام زمانہ کا ظہور اس لیے ڈیلے ہو رہا ہے جس وجہ سے ابو ذر نے کہا میری موت بعد میں ہونا بہتر ہے میرے بیٹے کے لیے. امام کہتے ہیں میرا بعد میں آنا بہتر ہے میرے شیعوں کے لیے. شاید اپنے آپ کو بدل, شاید تیار ہو جائیں. کیوں؟ بس دو اعلانات جو میں دو دفعہ دوہرا چکا ہوں, تیسری دفعہ بھی دوہرا دوں. پہلا یہ کہ انشاءاللہ آج چھٹی کی رات تھی, تو چھٹی کی رات دنیا میں ہر جگہ 15-20 منٹ مجلس زیادہ ہوتی ہے, کل سے وہی 1 گھنٹہ. اور دوسرا یہ ہے کہ یہ فاطمیہ کے سلسلے کی مجالس ہیں. شب جمعہ کی وجہ سے آج کے 3 پیغام آ گئے, مگر یہ تینوں پیغام پورے معصومین میں سب سے جو مختصر اور بہترین انداز کے سامنے آئے, وہ شہزادی کون ہے کی سیرت. تو کل سے سیرت سیدہ شروع ہوگی جس میں یہ تینوں باتیں سامنے آئیں گی. آج شب جمعہ بھی تھی, اور شہید پروفیسر سبت جعفر زیدی آل اللہ و مقامہ ان کو ذرا یاد بھی کرنا تھا, اس لیے ذرا سا موضوع براہ راست شروع نہ ہو سکا, ورنہ میں اس منزل میں پہنچ کے سیرت سیدہ شروع کر دے گا. شروع میں انتظامیہ نے ایک اعلان کیا ہے, اس کا خیال کیجیے گا کہ پارکنگ میں بڑی احتیاط کیجیے گا. جو سہولت آپ حضرات کو ملی ہوئی ہے کہیں ایسا نہ ہو کہ کسی ایک مومن کی ذرا سی کاہلی یہیں پارک کر دی, کسی دکان کے سامنے پارک کر دی, کسی کی گاڑی کو بلاک کر دیا. پارکنگ کا الگ انتظام ہے, وہ اعلانات تو انتظامیہ کرتی ہے, لیکن کیونکہ شروع میں مجمع کم تھا میں نے کہا آپ تک یہ پیغام پہنچا دوں, اس لیے کہ میں نے ساری دنیا اس طرح سے دیکھی کہ بہت ساری سہولتیں ایک ایک کر کے ہم سے واپس لے لی گئی, جن میں کافی قصور ہمارا بھی نکلا. اور چونکہ آج شب جمعہ ہے تو مومنین اتنے آئے ہیں, کل سے تو اتنے نہیں ہوں گے. گزارش یہ ہے کہ آپ اللہ بہت قریب نہ آیا کریں جب تک کہ میں اعلان نہ کروں. تھوڑا سا ایسا میرا بیک پین کا مسئلہ ہے کہ میں زیادہ چھپ نہیں سکتا. اب بات آخری جو جملہ تھا میرا, اس سے رد مسائل. امام جب یہ دیکھتے ہیں کہ بلا تو رہے ہیں ابھی تیار نہیں ہوئے, اب ادھر دیکھتے ہیں کہ ابھی خبر کی تیاری نہ مکمل, کہ بیٹا میرا زندہ رہنا بہتر ہے تیرے ساتھ مرنے کے مقابلے. امام کہتے ہیں ابھی تمہاری تیاری مکمل نہیں ہوئی, میرا نہ آنا بہتر ہے ابھی تمہارے لیے. اس سے برداشت نہیں ہوتا. امام کا جملہ محاورہ تک صحیح, مجھ سے برداشت نہیں ہوتا. ہمارے شیعوں کے لاشیں گے, ہمارے چاہنے والوں کے بیٹے مارے جا رہے, ہمارے جانے والے تباہ و برباد کیے جا رہے, برداشت نہیں ہوتا. لیکن پھر بھی برداشت کرتا ہوں. یہ غنیمت ہے, بجائے اس کے کہ میں آ گیا اور یہ میرا ساتھ نہ دے سکے تو ان کا ایمان چلا جائے گا. جان چلی جائے کوئی بات نہیں, اولاد چلی جائے کوئی بات نہیں, ایمان نہیں جانا چاہیے. اور ایمان کیسے جائے گا کہ انشاءاللہ کل سے بات شروع ہو. گرچہ میں مومن کو ملا نہیں رہا ہوں, لیکن بہرحال قرآن نے بھی تاریخی واقعات بتائے تاکہ عبرت آدمی پکڑے, کہ ایسا نہ ہو کہ غلطی ہم سے ہو. چھوٹی سی بات, تمام معصومین سب سے زیادہ کس کو بلایا گیا؟ زمانے کے امام. لیکن زمانے کے امام کے بعد کس امام کے بعد سب سے زیادہ دعوتیں آئیں کہ آ جائیے آ جائیے آ جائیے؟ کربلا والا ابو سہیب. باقی جو 13 معصوم ہمارے سامنے گزرے ان میں سب سے زیادہ جس کو دعوتیں دی گئی, مدینے والوں نے رسول اللہ کو بھی بلایا تھا ہجرت کے لیے. اگر 72 آدمی کہتے جو میکسیمم فیگر, آقا حسین کے پاس تو اتنی دعوتیں آئی تھی کہ بوریاں بھر گئی تھی خطوں. اور خاص آقا نے یہ بوریاں کربلا کے سفر تک اپنے ساتھ رکھی. جب سورہ عاشور آقا حسین نے خطبہ کیا اور کہا تمہیں لوگوں نے تو مجھے بلایا, تو جھوٹ کی ایک حد ہوتی ہے نا کہ آدمی سفید جھوٹ بولتا ہے. جھڑائی کے ساتھ مجمع نے کہا میں نے بلایا, تب آقا نے وہ بوریاں اپنے غلام سے منگوائی, خط نکالنا شروع کیے, پڑھتے جا رہے نام. دیکھو تمہارا نام دیکھا ہے, تم اس وقت کشکر میں آگے آگے بیٹھے, تمہارا یہ تمہارا خط. اتنے خط آئے اس زمانے میں, गोलियां बने, मगर ये सब बुलाने वाले वो थे जो बगैर तैयारी के बुला रहे। उसके दो नतीजे, और ये दोनों चीजें ज़ुहूर इमाम में एक बहुत अहम मौजू है, लेकिन चूंकि मेरा असल मौजू फाते नहीं आप, इसलिए ये चीजें आएंगी नहीं। दो बहुत अहम नतीजे निकले कि गलती के बगैर तैयारी के बुलाने, नंबर एक, बगैर तैयारी के बुला रहे तो पहचान ही ना पाए कि जो आने वाला है वो कौन, खाली वो बुला रहे आ जाइए। इब्ने ज़ियाद जब शहर कूफा में दाखिल हुआ तो चेहरे पे नकाब डाल दिया है, बसरे का गवर्नर था, यजीद ने कहा कि कूफे का गवर्नर बहुत ही नर्म, ये मुस्लिम को कंट्रोल नहीं कर पा रहा, इसको हटाया। इब्ने ज़ियाद के साथ छह महीने तुम यहां गवर्नर, सहराई सफर में चेहरे पे नकाब डाली जाती है और चेहरे पे नकाब डाल के दाखिल, कूफे वाले बुला रहे थे आका हुसैन और इंतजार कर रहे थे आएंगे। इब्ने ज़ियाद आया, चेहरे पे नकाब है, एक नया आदमी आ रहा, हर एक अपने घर से निकल आया कि हमारा आका मौला हुसैन आ गया। इब्ने ज़ियाद को हुसैन समझे और इब्ने ज़ियाद को गुस्सा नहीं आया जब ये देखा कि इतने सारे हुसैन वाले, खुश होने लगे। मैं तो सोच रहा था कि महल में पहुंच के कितनी मुश्किल लगेगी उन आदमियों को ढूंढने में जो हुसैन को बुला रहे, तो खुद ही अपने अपने घरों से निकल के अपने चेहरे दिखा रहे, वो तो नकाब के पीछे मुस्कुराता हुआ एक एक चेहरा याद करता हुआ, यार अच्छा ये भी, अच्छा ये भी, अच्छा ये भी। और जब अपने दारुल अमारा पहुंच के नकाब हटाई तो सारे मजमा घबरा गए, तो कौन निकल है, बुलाने वाले अगर बगैर तैयारी के बुला तो इब्ने ज़ियाद को भी कभी इमाम समझ लेते। और ये यकीनी निशानी है ज़ुहूर की कि इमाम के आने से पहले झूठे बाहर आए, मगर लोग ये समझेंगे कि यही सच्चा, और बगैर तैयारी के बुलाने का नतीजा ये होता है, जरा सी अगर सख्ती हुई तो सारा मजमा बदल गया, और ऐसा बदला, ऐसा बदला, ऐसा बदला कि करबला के वाकये का सबसे मुश्किल मरहला कौन सा है, बहुत मुश्किल है फैसला करना। करबला का हर इम्तिहान इतना बड़ा इम्तिहान है, मगर दो दलीलों की वजह से तेरा जुमला है करबला का सबसे मुश्किल मरहला, कासिम के बदन के टुकड़े, अकबर के कलेजे की बंशी नहीं, अब्बास की छिदी हुई मश्क और कलम शुदा बाजू नहीं, हाय अकबर के नन्हे गले में तीर बाज का तीर भी नहीं, हुसैन के प्यासे गले पर कातिल का खंजर भी नहीं। दो दलीलों की वजह से मैं कहता हूं करबला का मुश्किल तरीन मरहला इनसे हटकर, पहला, पूरे करबला के इतिहास में आका हुसैन ने कोई ऐसा मौजूदा नहीं दिखाया जो सारे मजमे के लिए और सब देख रहे हैं, अगर ये मौजूदा दिखाया तो बाजार कूफा, वो क्या है कि कटे हुए सर ने इस तरह से लोग के नैजा पर तिलावत कुरान शुरू की कि सारा मजमा ये मौजूदा देखकर अपनी अपनी जगह से हुसैन के सर के करीब जमा होना। हम तो समझे थे आपको करबला में मौजूदा दिखाने के अल्लाह ने इजाजत नहीं दी, आपने तो मौजूदा दिखाया, और अगर एक मौजूदे की इजाजत थी तो ज्यादा वो वक्त था कि जब हरमुला का तीर अब्बास की मश्क की जाने पर रहा, मौला मौजूदा दिखाना था उस वक्त दिखाते कि यह तीर मश्क में जाए, मौला अगर मौजूदा दिखाने का वक्त था उस वक्त दिखाते जब एक बार वो बच्ची अकबर के कलेजे के अंदर फेमस होने जा रही, मौला अगर एक मौजूदे की इजाजत थी तो उस वक्त दिखाते जब आप जिना से कमी है करबला पर है शिवरे बलून आज के सीने पे सवार है और एक मरतबा प्यासे गले पे खंजर चला रहा, आपने मौजूदा दिखाया तो सिर्फ बाहर कूफा में कहा कि हाँ, इसलिए कि उनसे बड़ा ये इम्तिहान था, बड़ा यहाँ पे क्या इम्तिहान था, का ये इम्तिहान था उससे अकबर का छिला छा बर्दाश्त है, अब्बास की छिली मश्क बर्दाश्त है, अकबर का कलेजा बर्दाश्त है, उसे खुशबू रबा सकीना का सुना सब बर्दाश्त नहीं हो रहा, बाजार को ادا کر سکا. اس طرح سے تلاوت قرآن شروع کی. سارے مجمع کی توجہ حسین کی جانب ہو گئی. لوگوں کی نگاہیں ہٹ گئی. زینب کا پردہ بچاؤ, رباب کا پردہ بچاؤ. حسین نے کہا یہ سب سے بڑا امتحان. یہ تلاوت قرآن پہلی دلیل بنی. اور دوسری دلیل خود معصوم کا فرمان, مولا سجاد آپ نے سب سے بڑا امتحان کہا ہوا. ایک مرتبہ کہا مولا شام میں تو کوئی ایسی شہادت نہیں ہوئی. ایک بار کہا شہادت برداشت ہے مگر بہنوں کے کھلے سر پر نہ میرا کردار. پروردگارا تجھے اہل بیت اطہار کے مسائل کا واسطہ. یہ جملے پہ آج ہماری مسائل پہ مجلس ختم ہوئی ہے. یہ بھی سیرت فاطمیہ کا اہم جملہ ہے. کل آپ کے سامنے آئے گا. تم خدا بندہ تجھے شہزادی کون ہے ان کے مسائل کا واسطہ. جتنے مومنین اور مومنات آج کی مجلس میں ہیں ان کو, ان کے گھروں کو, ان کے گھر والوں کو, ان کی اولاد کو, ان کی جان مال عزت اور آبرو کی حفاظت فرما. ہر مصیبت کو ہر پریشانی سے بھی آپ کے پاس کے میں سہارا ان کو محفوظ فرما. بندہ ان میں جو بے روزگار ہیں, جو جاب کی کسی پریشانی میں مبتلا ہیں, ان کی پریشانی کو دور فرما. بیماروں کو شفا کامل عطا فرما. ہمارے تمام مرحوم خصوصاً حالیہ واقعات میں جہاں جہاں شہادتیں ہوں اور شہید پروفیسر سے تیز آپ آئے دلی میں ان سب کو سرکار ایسے شہرا سے مذاق خدا بچہ جس دین کے لیے اتنی قربانیاں دی گئی ہمیں کم از کم خود اور اپنی اولاد کو اس دین پہ عمل کرنے کی توفیق عطا فرما. دنیا بھر کے مظلوم صاحبان ایمان کی حفاظت فرما. ہر مظالم کے انتقام کے لیے امام زمانہ کے ظہور میں تعزیر فرما. غیبت امام میں ہمیں اپنی ذمہ داریاں ادا کرنے اور بعد ظہور امام کی فوج کے سپاہی بننے کی توفیق عطا فرما. سورہ فاتحہ کی استعمال بھی آئی ہے اور دعائیں صحت کی بھی. ایک مومنہ انتہائی بیمار ہے, اسی طرح ایک مومن کے لیے التماس آئی ہے. خدا بندہ تجھے میرے مظلوم آقا سید الساجدین کی بیماری کا واسطہ ان کو اور دیگر تمام بیمار مومنین اور مومنات میں شفائے